അശ്ഹദു അല്ലാ ഇലാഹ ഇല്ലല്ലാഹു വഹ്ദഹു ലാ ശരീക ലഹു വഅശ്ഹദു അന്ന മുഹമ്മദൻ അബ്ദുഹു വറസൂലുഹു أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين لا يؤاخذكم الله باللغو في أيمانكم ولكن يؤاخذكم بما كسبت قلوبكم والله غفور حليم قول معروف ومغفرة خير من صدقة يتبعها أذى والله غني حليم یہ دو آیات جو میں نے آپ کے سامنے تلاوت کی ہیں ان میں اللہ تعالیٰ کی صفت حلم کا ذکر ہے, یعنی اللہ تعالیٰ کو حلیم کے طور پر پیش فرمایا گیا ہے. ایک جگہ غنی حلیم فرمایا اور دوسری جگہ غفور حلیم فرمایا, اور مضمون کی مطابقت کے ساتھ جہاں غنی حلیم فرمایا ہے وہاں غنا کا ہی تعلق حلم سے ثابت ہوتا ہے, اور جہاں غفور حلیم فرمایا وہاں بخشش کا تعلق حلم سے ثابت ہوتا ہے. اسی طرح بہت سی اور آیات میں حلیم کا تعلق بعض دوسری صفات کے ساتھ جوڑ کر بیان فرمایا ہے, جس سے معلوم یہ ہوتا ہے کہ مختلف صفات ہر موقع کے لحاظ سے بعض دفعہ اکیلی کافی نہیں ہوتیں, ان کا جوڑ ہے جو موقع اور محل کے مطابق بدلتا رہتا ہے. اور بعض دفعہ صفت اللہ تعالیٰ کی ایک صفت جلوہ دکھاتی ہے, بعض دفعہ دو صفات مل کر جلوہ دکھاتی ہیں, بعض دفعہ تین صفات مل کر جلوہ دکھاتی ہیں, اور موقع اور محل کی مناسبت سے وہ صفات کا آپس میں جوڑ تبدیل بھی ہوتا رہتا ہے. بندہ بھی اپنے خدا سے ہی رنگ سیکھتا ہے, جیسا کہ میر درد نے کہا, دل بھی تیرے ہی ڈھنگ سیکھا ہے, آن میں کچھ ہے آن میں کچھ ہے, کہ تو بھی تو شانے بدلتا رہتا ہے, ہمارا دل بھی تیرے ہی ڈھنگ سیکھے ہوئے ہے, آن میں کچھ ہے آن میں کچھ ہے. کلا یومن ہوا فی شان کی تفسیر بیان کی انہوں نے. تو بندہ جو صفات باری تعالیٰ سے فائدہ اٹھانا چاہتا ہے, اس کا کام یہ ہے کہ صفات پر غور کرے اور ان کی تبدیلیوں پر غور کرے اور ان کے جوڑوں پر غور کرے, اور ہر حال کے مطابق خدا تعالیٰ کی ان صفات میں رنگین ہو جائے جو ان اس حال سے مناسبت اور مطابقت رکھتی ہیں. حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام نے جو فرمایا کہ ادو جب بر گیا شور و فغاں میں, نہام ہو گئے یار نہام میں, تو اس سے مراد صفات باری تعالیٰ ہی ہیں. یعنی ہم ادو کے ہر حملے کے مقابل پر خدا کی ایک صفت میں ڈھانپے گئے, اس کو ہم نے اوڑھ لیا, और अब उदू के लिए मुमकिन नहीं रहा कि सिफाते बारी ताला पर हमला किए बगैर हमारी जात तक पहुंच सके। चुनाचे कुरान करीम ने सिफात को इख्तियार करने के लिए जो तरीक इख्तियार फरमाया, बंदे को सिखाया, वो है सिबगत अल्लाह है व मन आसन मिन अल्लाह है सिबगा, कि खुदा की सिफात में रंगीन हो जाओ। रंग जब चढ़ता है कपड़े पर तो पेंट नहीं होता कि बाहर पेंट कर दिया जाए और अंदर से खाली हो। रंग में खूबी यह है कि वो उस वजूद के जर्रे जर्रे में डूब जाता है। जिस वजूद पर रंग चढ़ता है उसके फाइबर में, उसके धागे में, उसके हर हर जर्रे में इस तरह जज्ब हो जाता है कि कोई जर्रा भी खाली नहीं रहता। उसको आगे से चीरें तब भी रंग पहले कटेगा फिर उसके जर्रे वजूद में दाखिल होगा, पीछे से चीरें तब भी रंग पहले कटेगा फिर उसके वजूद में दाखिल होगा। सुई चुभोएं, कोई तरीक भी इख्तियार करें, कैंची से काटें, मुमकिन ही नहीं है कि रंग को काटे बगैर उस वजूद पर हमला हो सके। तो नेहां हम हो गए यारे नेहां में, इस हजरत अकदस मसीह मौऊद अलैहिस्सलाम के मिसरे में सिबगत अल्लाह है व मन आसन मिन अल्लाह है सिबगा की ही तफसीर फरमाई गई है। और जब भी दुश्मन हमले करता है तो एक हथियार से हमले नहीं करता, कभी वो कोई हथियार उठाता है, कभी वो कोई हथियार उठाता है, और शैतान के पास जितने भी हथियार हैं उन तमाम हथियारों से कभी वो एक एक, कभी दो दो, कभी चार चार इकट्ठे करके वो हमले करता है। मोमिन की तिरकिश में, उसके असलाह खाने में हर हथियार के मुकाबले पर और हथियार के हर जोड़ के मुकाबले पर सिफात बारी ताला के हथियार हैं और उनके जोड़ हैं। वो फन आप सीख जाए तो सबसे अजीमुशान और कामयाब मुजाहिद बन जाते हैं। हर मौके और महल के मुताबिक सिफत बारी ताला मौजूद है जो आपकी हिफाजत फरमाए, और फिर एक सिफत की बजाय दो सिफात और तीन सिफात और चार सिफात, ये इस तरह आपस में मिलकर आपकी हिफाजत करेंगी कि मुमकिन नहीं है दुश्मन के लिए कि वो खुदा ताला पर हमला किए बगैर और खुदा ताला की गैरत को भड़काए बगैर आप पर हमला कर सके। यह आपने देखा होगा कि दोस्तियों की असल बुनियादी वजह सिफात का मिलना होता है। हम मशरब हम प्याला क्यों कहते हैं? इसलिए कि एक सिफत, एक आदत सिर्फ इकट्ठी है शराब पीने की, और उसके नतीजे में गहरी दोस्तियां हो जाती हैं। तो जब एक एक आदत भी इंसान को एक दूसरे इंसान के साथ इस तरह बांध लेती है कि एक इंसान दूसरे के लिए गैरत दिखाता है, उसके लिए कुर्बानियां करता है, उससे मोहब्बत और प्यार का इजहार करता है, उसके दुश्मन का दुश्मन हो जाता है, तो कैसे मुमकिन है कि एक बंदा अपनी खुदा की सिफात इख्तियार कर ले और अल्लाह ताला उसके लिए वो गैरत ना दिखाए? ये नामुमकिन है। जिस सिफत को बंदा इख्तियार करता है उस सिफत में उसका खुदा से एक जोड़ बन जाता है, और जब उस सिफत पर हमला होता है तो खुदा ताला की सिफत अज खुद उसकी हिफाजत के लिए सामने आ जाती है। बस इस लिहाज से हिल्म भी एक बहुत ही अजीमुशान सिफत है जिसको अपनाने की जरूरत है, और खुसूसन उस वक्त जबकि दुश्मन गैज़ो गज़ब दिखा रहा हो और हद से आगे बढ़ रहा हो, उस वक्त हिल्म की सिफत की बहुत ही जरूरत पेश आती है। हिल्म के माने हैं बुर्दबारी, फहम और अकल, लेकिन हिल्म में और आम अकल में, आम फहम में एक फर्क यह है कि जो कामा और इस्तकामा में है, कामा भी खड़े हुए शख्स के लिए बोला जाता है और इस्तकामा भी खड़े हुए शख्स के लिए बोला जाता है, लेकिन कामा में मुकाबला नहीं होता, इस्तकामा में मुकाबला पाया जाता है। कामा ऐसे खड़े हुए आदमी के मुतल्लिक कह सकते हैं जो आज खुद खड़ा है, कोई उसको धक्का नहीं दे रहा, कोई तेज हवा नहीं चल रही उसके कदम उखाड़ने के लिए, लेकिन इस्तकामा उस शख्स के लिए आता है जिसको तुंद हवाओं का मुकाबला हो, धक्कों का मुकाबला हो, मुश्किलों का मुकाबला हो, जलाजिल का मुकाबला हो, उसके बावजूद उसके पाए सबात में लर्जिश ना आए, वो कायम रहे अपने हाल पर मुखालफतों के बावजूद। बस हिल्म उस अकल को कहते हैं जो गुस्से के बावजूद कायम रहे, और हिल्म उस अकल को कहते हैं जो दुश्मन के गुस्से के बावजूद भी कायम रहे और अपने अंदरूनी गुस्से के बावजूद भी कायम रहे। बस अल्लाह ताला हलीम है इन मानों में कि जब खुदा के दुश्मन या खुदा के बंदों के दुश्मन गुस्सा दिलाते हैं तो उस वक्त भी अल्लाह ताला बुर्दबार होता है और अपने हिल्म को कायम रखता है, और हिल्म के नतीजे में फिर मग़फ़िरत पैदा होती है। हिल्म ना हो तो गुस्से के नतीजे में जल्दबाजी पैदा होती है, और अंदरूनी गुस्से के मुकाबले पर जब इंसान पर यह लफ्ज बोला जाए तो उसका माना यह होता है कि गुस्से को अकल पर कब्जा नहीं करने दे इंसान। गुस्सा एक हरकत का मुतालबा करता है, बाज़ दफा बड़ी तेजी के साथ, उजलत के साथ कहता है कि जवाब में यह कहो। हिल्म उस वक्त कब्जा कर लेता है और गुस्से को अपनी मनमानी नहीं करने देता। ऐसी अकल और ऐसी फहम को जो इस तरह मुकाबिल पर आकर फिर भी सबात दिखा दे और कायम रहे और गालिब आ जाए जज्बात पर, उसको हिल्म कहते हैं। बस अगरचे ये अकल है लेकिन इसका दिल से भी ताल्लुक है, इसका जज्बात से ताल्लुक है। इसीलिए हजरत मसीह मऊद अलैहिस्सलाम को हजरत मुस्लिम मऊद के मुतल्लिक जो खुशखबरियां दी गईं उनमें एक फिक्रा ये था वो दिल का हलीम होगा। बज़ाहिर तो हिल्म का अकल से ताल्लुक है, दिल के हलीम का क्या मतलब है? मुराद यही है कि जज्बात जब उसको मुश्तइल करने की कोशिश करेंगे और उससे जल्दबाजी की हरकतें करवाने की कोशिश करेंगे, शदीद मुखालफतें उसके पांव उखेड़ने की कोशिश करेंगी, उसके दिल में हिल्म होगा यानी अकल ऐसी होगी जो दिल पर कब्जा किए हुए होगी और जज्बात से फैसले नहीं करेगा बल्कि फहम और फिरासत से फैसले करेगा। हज़रत सल्लल्लाहु अलैहि वआलिहि वसल्लम ने मुख्तलिफ रंग में हिल्म की तालीम दी और सहाबा की तरबियत इस रंग में फरमाई कि उसमें उनमें हिल्म पैदा हो। बाज़ दफ़ा हकायात के रंग में, बाज़ दफ़ा अल्लाह ताला ने बाज़ खबरें आपको अता फरमाईं वो बयान कीं, बाज़ दफ़ा साफ और सीधी और नहायत पाकीज़ा दिल नशीन नसीहत के ज़रिए। हज़रत अबू दरदा बयान करते हैं कि आ हज़रत सल्लल्लाहु अलैहि वआलिहि वसल्लम को मैंने ये फरमाते हुए सुना कि अल्लाह ताला ने फरमाया कि ए ईसा, मैं तेरे बाद एक ऐसी कौम पैदा करने वाला हूँ, अगर उनको कोई ऐसी नेमत मिलेगी जो उनको पसंद हो तो वो उस पर अल्लाह ताला की हम्द करेंगे और शुक्र अदा करेंगे, और अगर उनको कोई तकलीफ़ पहुँचेगी जिससे वो दुख पाएँ तो वो उसको सवाब का एक ज़रिया समझेंगे और सब्र से काम लेंगे, जबकि दुनिया से हिल्म और इल्म मफकूद हो चुका होगा। हजरत ईसा ने पूछा कि ऐ बारी ताला, ऐ मेरे रब, वो कैसे ये कर सकेंगे जबकि दुनिया से खुद तेरे ही कौल के मुताबिक इल्म भी मफकूद हो चुका होगा और हिल्म भी मफकूद हो चुका होगा? तो अल्लाह ताला फरमाएगा, मैं अपने हिल्म और इल्म के खजाने से उनको अता करूंगा। हज़रत ईसा अलैहिस्सलाम के मुंह से या की तरफ मंसूब करते हुए आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने जो हकायत बयान फरमाई है, ये हकायत नहीं है यानी इन मानों में कि जिस तरह कहानी हो, ये हदीस कुदसी है। जब तक अल्लाह ताला ने आपको ये खबर न दी हो ये मुमकिन ही नहीं कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम कोई बात बयान फरमाएं। हज़रत ईसा की तरफ इस बात को मंसूब करने में एक पैगाम है। अव्वल तो ये कि हज़रत ईसा अलैहिस्सलाम के बाद सबसे पहली कौम जो ज़ाहिर हुई है वो हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की कौम ज़ाहिर हुई है और इनके माबैन और कोई नहीं। तो मालूम ये होता है कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त हिल्म को दोबारा कायम किया है अल्लाह ताला की नुसरत के साथ जबकि कुल्लियतन दुनिया से मफकूद हो चुका था, और उस वक्त इल्म को कायम किया है जबकि कुल्लियतन दुनिया से इल्म मफकूद हो चुका था। इन मानों पर अगर गौर करें तो बाफिल उम्मीयीन रसूलन में उम्मीयीन से मुराद सिर्फ अहले अरब नहीं है बल्कि तमाम दुनिया है। रसूलन मिनहुम, वो उम्मीयीन ही में से एक रसूल था और उनकी तरफ था। आ हज़रत सल्लल्लाहु अलैहि वआलिहि वसल्लम सिर्फ अहले अरब की तरफ तो नहीं थे, वो तो तमाम दुनिया की तरफ रसूल थे। इसलिए वो एक ऐसा वक्त था जबकि वाकईतन दुनिया से इल्म मफकूद हो चुका था। सिर्फ अरब उम्मी नहीं थे बल्कि बज़ाहिर पढ़े लिखी बड़ी लिखी कौमें, बड़े बड़े इल्म की मुहाफिज और पासबान बनने वाली कौमें भी हकीकतन पूरी तरह जाहिल हो चुकी थीं और हिल्म भी मफकूद हो चुका था। अरब की तारीख पढ़ें या दूसरी कौमों की उस ज़माने में तारीख पढ़ें, हिल्म तो यूं मालूम होता है कि उनका है, कोई ऐसा वजूद है जो इस दुनिया में पाया ही नहीं जाता। दूसरी सिफात बाज़ अच्छी मौजूद थी, मसलन सखावत थी, मसलन इनकिसारी भी थी, अफव भी था, बड़े अच्छे अच्छे इसकी बड़ी अच्छी मिसालें मिलती हैं, लेकिन हिल्म करीबन मफकूद नज़र आता है और इल्म यानी रूहानी इल्म वो भी कुल्लियतन मफकूद नज़र आता है। तो एक तो हज़रत ईसा अलैहिस्सलाम سے خدا تعالیٰ کا یہ مکالمہ بتاتا ہے کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم ان ایسی دو صفات کو دوبارہ قائم کرنے کے لیے تشریف لائے جن کا پہلے کوئی وجود ہی باقی نہیں رہا تھا، اور حضرت عیسیٰ اور آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں اتنی بڑی تباہی آئی ہے دنیا پر کہ علم اور حلم دونوں اٹھ چکے تھے، اور محض خدا نے اپنے فضل سے عطا کیا، انسان کی طاقت نہیں تھی کہ اس وقت ان دو صفات کو دوبارہ دنیا میں جاری کر سکے۔ دوسرا، حضرت عیسیٰ کی طرف جب بات منسوب ہوتی ہے اور آپ کے بعد کہا جائے تو اس سے مراد دوسرا عیسوی دور بھی ہے، یعنی مسیح کا ایک اول دور بھی اور مسیح کا ثانوی دور بھی۔ موسیٰ صاحب شریعت نبی تھے اور امت کے اول تھے، ان معنوں میں حضرت موسیٰ کی حضور صلی اللہ علیہ وآلہ وسلم کے ساتھ ایک مماثلت پائی جاتی ہے، اور عیسیٰ کی اس مسیح سے مماثلت ہے جس کے متعلق آن حضور نے فرمایا کہ اللہ نے خبر دی ہے کہ وہ ضرور آئے گا۔ بس خاص طور پر جماعت احمدیہ سے بھی اس کا تعلق ہے، اور جماعت احمدیہ کو ان دو امور میں ترقی کی خوشخبری بھی دی گئی ہے اور ان کی طرف توجہ کرنے کی تلقین بھی کی گئی ہے کہ اللہ تعالیٰ کی صفت علیم، علیمی یعنی اس کے علیم ہونے سے حصہ پاؤ اور اس کے حلیم ہونے سے حصہ پاؤ۔ یہ دو صفات اگر تم مضبوطی سے پکڑ لوگے تو تمہارے لیے یہ عظیم الشان کام دکھائیں گی۔ بس میں سمجھتا ہوں کہ اس میں جماعت احمدیہ کے لیے خوشخبری بھی بہت ہے اور توجہ بھی دلائی گئی ہے۔ علم کی طرف تو جو رو چلی ہے اس وقت جماعت احمدیہ میں، اللہ تعالیٰ حضرت خلیفۃ المسیح ثالث کو غریق رحمت فرمائے، آپ نے غیر معمولی توجہ دی جماعت کے علمی معیار کو بڑھانے کی طرف اور ایک رو چلا دی، ایک جوش اور ولولہ پیدا ہو گیا۔ اس کثرت کے ساتھ تمام دنیا سے علم کو بڑھانے کی دعاؤں کے لیے خط آتے ہیں کہ دنیا میں کسی قوم میں، کبھی بھی کسی نسل میں بھی اس کثرت سے ایسے بچے نہیں پیدا ہوئے جو اپنے علم کو بڑھانے کے لیے اس طرح خدا سے دعائیں کرتے ہوں اور دعائیں منگوانے کے لیے خط لکھتے ہوں۔ ایک ہی قوم ہے اس وقت دنیا میں، جماعت احمدیہ، کوئی مثال ہی نہیں اس کی، نہ یورپ میں، نہ امریکہ میں، نہ چین میں، نہ جاپان میں، نہ روس میں، کہیں بھی اس طرح آپ کو طالب علم نہیں ملیں گے جو اپنے زور پر، اپنی قوت سے علم حاصل کرنے کے وہ کافی نہ سمجھتے ہوں اور محتاج سمجھیں اپنے آپ کو ہر لحظہ دعاؤں کا اور اللہ تعالیٰ کے فضل کا۔ بس اس حدیث میں جو خبر دی گئی ہے وہ یہی ہے کہ خدا اپنی طرف سے ان کو علم عطا فرمائے گا اور اپنی طرف سے حلم عطا فرمائے گا، جس کا مطلب یہ ہے کہ علم اور حلم دونوں کے لیے ہمیں دعاؤں کی طرف توجہ کرنی چاہیے، اور اللہ تعالیٰ کے فضل سے علم کی طرف تو جماعت توجہ کر رہی ہے پہلے ہی، اور بکثرت علم کے لیے دعاؤں کے خطوط آتے ہیں، لیکن حلم والا پہلو ابھی نظر سے اوجھل ہے اور حلم کی بہت زیادہ ضرورت ہے، کیونکہ سچا علم حلم کے بغیر حاصل نہیں ہو سکتا، اس کا بڑا گہرا تعلق ہے۔ مگر بہرحال اس وقت میں آپ کے سامنے جو حلم کا خاص پہلو رکھنا چاہتا ہوں وہ ہے غصے کے وقت اپنی ذہنی حالت کو متوازن رکھنا اور مشتعل ہو کر عقل کو نہ کھونا، ایسی حالت میں صاحب عقل اور صاحب فہم رہنا، جبکہ عام انسان اس وقت عقل اور فہم دونوں کو کھو دیتے ہیں اور مغلوب الجذب غضب ہو کر پھر وہ فیصلے کرتے ہیں اور حرکتیں کرتے ہیں۔ آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے متعلق حضرت ابو ہریرہ کی روایت ہے کہ ایک دفعہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں ایک شخص نے آ کر عرض کی کہ یا رسول اللہ، میرے کچھ رشتہ دار ہیں، میں ان کے ساتھ ملتا ہوں، وہ کاٹتے ہیں، یعنی میں تعلق جوڑتا ہوں اور وہ تعلق توڑتے ہیں، میں بھلائی کرتا ہوں اور وہ مقابل پر بدی کرتے ہیں، وہ جہالت کرتے ہیں میرے سے، یعنی ایسی جاہلانہ غصے سے مغلوب ہو کر حرکتیں کرتے ہیں کہ ان میں کوئی عقل کی بات نہیں ہوتی۔ جہالت اور غصے کی حرکت یہ حلم کے بالکل متقابل صفات ہیں، تو میں حلم سے کام لیتا ہوں۔ آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے یہ سن کر فرمایا کہ اگر واقعی ایسا ہے جیسا کہ تو کہہ رہا ہے تو ان کے منہ میں گرم راکھ بھر رہا ہے، یعنی خاک ڈال رہا ہے ان کے منہ میں، اس سے اچھا جواب تو نہیں دے سکتا جو تو دے رہا ہے، اور جب تک تو اس حالت پر قائم رہے گا اللہ تعالیٰ کی مدد ہمیشہ تیرے ساتھ رہے گی۔ بس حلم کیا اور فائدہ جو دنیاوی طور پر خود بخود پہنچتا ہے وہ تو ہے، یہ ایک حیرت انگیز اور عظیم الشان فائدہ ہے کہ حلم کے نتیجے میں بندہ کوئی نقصان اٹھا ہی نہیں سکتا. بظاہر وہ جو حقوق چھوڑ رہا ہے، بظاہر جو جائز بدلے چھوڑ رہا ہے اپنے، حضرت صلی اللہ علیہ وآلہ وسلم اس کو خوشخبری دیتے ہیں کہ اللہ تعالیٰ اس کی مدد پر کھڑا ہے مسلسل اس ایسی حالت میں. اکثر ہمارے خاندانی جھگڑے حلم کی کمی کی وجہ سے ہوتے ہیں. یعنی حلم کا مطلب یہ ہے کہ غصے کی جائز وجہ ہو اور پھر برداشت کرے انسان، پھر جلد بازی میں کوئی ایسی حرکت نہ کر بیٹھے جس سے تکلیف آگے بڑھے. یہ مراد نہیں ہے کہ غصے کی جائز وجہ نہ ہو اور پھر وہ حلم دکھائے، غصے کی وجہ موجود ہونی چاہیے. اور جتنے جھگڑے ہیں ان میں ہر فریق یہی کہتا ہے کہ آپ ہمیں سمجھاتے ہیں، واقعتاً اس کا قصور ہے، اس نے یہ حرکت کی ہے. اور دونوں فریق اس بات پر مصر ہوتے ہیں کہ دوسرے کا یہ قصور موجود ہے اس لیے ہم یہ کریں گے. تو ایسی مشکل صورت میں جبکہ فریقین دونوں اس ضد پر قائم ہوں کہ قصور دوسرے کا ہے، حلم اس گتھی کو سلجھا سکتا ہے اور کوئی چیز نہیں سلجھا سکتی. حلم بتاتا ہے کہ ہاں ٹھیک ہے، ہم اس جھگڑے میں نہیں پڑتے، عدل کے مقام پر ہم نہیں آتے کہ کس کا قصور ہے اور اس کو کتنی سزا ملنی چاہیے. ہم تمہیں یہ کہتے ہیں کہ دوسرے کا قصور ہو پھر تم برداشت کرو، پھر حوصلہ دکھاؤ، اس کو حلم کہتے ہیں. بس اگر اللہ تعالیٰ کی صفت حلیمی سے تعلق باندھنا چاہتے ہو اور چاہتے ہو کہ خدا تمہارے لیے حلیم ہو جائے، تو تمہارے لیے ضروری ہے کہ ایسے حالات میں بھی حوصلے دکھاؤ جبکہ دوسرے کا قصور ہو اور تم سمجھتے ہو بہرحال کہ دوسرے کا قصور ہو. حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے اس کو ایک اور رنگ میں بیان فرمایا ہے کہ تم سچے ہو کر جھوٹوں کی طرح تذلل اختیار کرو. اور جب بھی جھگڑا ہو ہر فریق سچائی سمجھ رہا ہوتا ہے اپنے آپ کو، اور جتنا بھی مغلوب الغضب ہوگا اتنا اس کا فیصلہ غلط ہوگا، لیکن یقین پورا ہوگا کہ میں سچا ہوں. یہ ایک انسانی فطرت ہے. تو حلیم کا اول تو فیصلہ ہی درست ہوتا ہے اور اس کے اندر سے ایک علم پھوٹتا ہے جو ہمیشہ اس کی رہنمائی سچی کرتا ہے، اس کو ایک روشنی عطا کرتا ہے کہ یہاں کتنا قصور تمہارا ہے، کتنا مد مقابل کا ہے. لیکن حلم کی کمی کے نتیجے میں اول تو یہ مشکل صورت حال پیدا ہو جاتی ہے کہ ہر فریق لازماً اپنے آپ کو سچا سمجھتا ہے کیونکہ غصے کی حالت میں فیصلے کر رہا ہے. اگر وہ ٹھنڈے مزاج سے فیصلہ کرے جس کو حلم کہتے ہیں، تو ہو سکتا ہے اس کا فیصلہ بالکل مختلف ہو. لیکن حلم اب بھی اس کی مدد پہ آتا ہے. وہ کہتا ہے بہت اچھا، تم نے غصے کی حالت میں ایک فیصلہ کر لیا، تم سمجھتے ہو کہ تم سچے ہو اور تمہارا مقابل جھوٹا ہے. اب خدا کی حلیمی کی صفت، اس کا حلیم ہونا تم سے یہ تقاضا کرتا ہے کہ بہت اچھا، اگر تم سچے ہو اور وہ جھوٹا ہے، تم پہ ظلم ہو گیا، تم غصے کی حالت میں ہو، اب چھوڑو اپنا حق، اب اس سے رحم کا سلوک فرماؤ. یہ حلم ہے. اور اب جلد بازی میں کوئی فیصلے نہ کر بیٹھنا، کوئی ایسے قدم نہ اٹھا بیٹھنا کہ پھر ان کی واپسی ممکن نہ ہو. اور اسی کا نام حضرت مسیح موعود علیہ الصلوۃ والسلام یہ رکھتے ہیں، تم سچے ہو کر جھوٹوں کی طرح تذلل اختیار کرو. حضرت صلی اللہ علیہ وآلہ وسلم نے ایک موقع پر فرمایا، اور یہ حضرت معاذ بن انس کی روایت ہے، کہ جو شخص باوجود قدرت کے غصہ کو ضبط کرے گا، اللہ تعالیٰ اس کو قیامت کے دن سب کے سامنے بلا کر انعام خاص کا مستحق ٹھہرائے گا. یعنی صرف غصہ دو طرح کے نتائج پیدا کرتا ہے. ایک غصے کی حالت تو یہ ہو جاتی ہے کہ پھر انسان کہتا ہے جو بھی ہو میں کر گزروں گا، کمزور ہو تب بھی وہ مٹ جانے کا فیصلہ کر لیتا ہے، اور مضبوط ظالم پر بھی ہاتھ ڈال بیٹھتا ہے. اور ایک غصے کی حالت ایسی ہوتی ہے کہ جس کو غصہ دلایا جائے وہ طاقتور بھی ہو، یا بدلے کی طاقت رکھتا ہو، ویسے طاقتور ہو یا نہ ہو، کم سے کم اس وقت کسی پہلو سے بدلے کی طاقت رکھتا ہو. مثلا ایک کمزور آدمی کو ایک طاقتور آدمی گالی دے دے، تو اتنی طاقت تو اس میں باہر آ رہا ہے بیچارے میں کہ وہ گالی آگے سے دے دے، اور زیادہ موٹی گالی دے دے. پھر اس کو مار پڑے، جتنی چاہے پڑ جائے، اس کا دل اس گالی سے بعض دفعہ اتنا ٹھنڈا ہو جاتا ہے کہ وہ مارنے والا مارنے کے طاقتور ہونے کے باوجود بھی اتنا غصہ نہیں اپنا نکال سکتا جتنا وہ کمزور زیادہ سخت زیادہ موقع کی لگتی ہوئی گالی دے دے اس کو. تو کمزوری غصہ جو ہے بعض دفعہ کمزوروں کو بھی ऐसी बात पर आमादा कर देता है कि कमजोरी के बावजूद वो बदला ले लेते हैं। इसी किस्म का एक लतीफा भी आता है कि एक बहुत मजबूत मोटा ताजा पहलवान अखाड़े से आ रहा था, चुपड़ा हुआ सारा जिस्म तेल से और टिंट करवाई हुई चमकती हुई, सर मुंडाया हुआ और ऊपर तेल मला हुआ। तो एक कमजोर सा बेचारा आदमी दुबला पतला जा रहा था, वो उसने पीछे से उछल कर उसके सर पर ठूंगा मार दिया। उसने जो मुड़ के देखा तो उसको और भी गुस्सा आया कि कोई मुकाबल का होता तो और बात थी, इसको जरूरत। उसने उसको लटाकर मारना शुरू किया तो उसने आगे से जवाब दिया कि पहलवान जी जिन्ना मर्जी कुट लाओ, जो मनु ठूंगे ना स्वाद आ गया वो तुहानू नहीं आ सकता, मार लो जितना मारना है। तो जो मजा आया ना इस ठूंगे का वो और ही मजा है। तो कमजोर भी बाज दफा गुस्से पे जब्त ना करे तो ऐसी बात कह देता है कि जो मजा उसको आ जाता है वो दूसरे को आ ही नहीं सकता। फिर तो हलीम वो होता है कि हर हालत में जब्त करता है, उसको मजे लेने के मौके होते हैं लेकिन वो रुक जाता है। इस फिरासत को, इस अकल को हिल्म कहा जाता है। मौका हो और फिर इंसान बाज आ जाए और उसकी अकल कायम रहे और गुस्से से मगलूब ना हो जाए। हज़रत सल्लल्लाहु अलैहि वसल्लम उसको एक खुशखबरी दे रहे हैं, फरमाते हैं तुम्हारे लिए ये खुशखबरी है कि क़यामत के दिन सरे मैदान खुदा तुम्हें बुलाएगा और बतौर खास तुम्हें इनाम अता फरमाएगा। क्योंकि ये सिफत एक गैर मामूली सिफत है, इसलिए इनाम भी गैर मामूली होना चाहिए। हर इंसान में ये सिफत नहीं पाई जाती। बड़ा अज़्म चाहिए इस बात के लिए कि इंसान हलीम हो। तभी बहुत कम लोगों के लिए लफ्ज हलीम इस्तेमाल हुआ है। अंबिया में बड़ी बड़ी सिफात होती हैं लेकिन गैर मामूली तौर पर जो लफ्ज हलीम इस्तेमाल हुआ है वो हजरत इब्राहिम अलैहिस्सलाम के लिए इस्तेमाल हुआ है। और अल्लाह ताला ने बड़ी खुशखबरी दी हजरत मसीह मौऊद अलैहिस्सलाम को जब ये फरमाया कि तुझे एक बेटा दिया जाएगा वो दिल का हलीम होगा। यानी ऐसे वक्त में हम तुम्हें एक ऐसा वजूद बख्श रहे हैं जबकि हिल्म मफकूद हो चुका है, लेकिन वो साहिब हिल्म आने वाला है। तो हजरत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम तो ये तवक्को रख रहे हैं आपसे कि जिस तरह ईसा से खुदा ने कहा था कि तेरे बाद एक और कौम आने वाली है, एक और किस्म के मसीही पैदा होने वाली हैं, जो पैदा होने वाले हैं जो मोहम्मद मुस्तफ़ा के गुलाम होंगे और उनसे हुनर सीखेंगे, उनसे आदाब हासिल करेंगे। वो कौम ऐसी होगी कि जब हिल्म दुनिया से मफकूद हो चुका होगा तो उस वक्त वो साहिब हिल्म होंगे। बस हज़रत सल्लल्लाहु अलैहि वसल्लम की इस पेशगोई का आप भी मौरद हैं। और अमरे वाकया ये है कि इस वक्त हिल्म मफकूद हो चुका है दुनिया से। जमात अहमदिया ने इस सिफत का झंडा फिर उठाना है और दुनिया में दोबारा इसको कायम करना है। लेकिन खैरात घरों से शुरू होती है, पहले अपने घरों में तो हलीम बन जाए। जो अपनी औरत के मुकाबले पर हलीम नहीं है, जो कमजोर बच्चों के मुकाबले पर हलीम नहीं है, जो मगजूबुल गजब होकर उन पर हाथ उठाता है और ज्यादतियां करता है और जुल्म और सफाकी से काम लेता है, वो अपने दुश्मन के मुकाबले पर कैसे हलीम होगा। बज़ाहिर वो ये कह सकता है कि मुझे फलां ने गालियां दी, फलां मौली साहब ने इस कदर बदकलामी की और देखो मैं हौसले में रहा, लेकिन अल्लाह ताला और उसके फरिश्ते उसे झुटलाएंगे कि तू इसलिए हौसले में रहा कि तू कमजोर था, इसलिए कि तेरा बस नहीं चल रहा था। जब मेरे कमजोर बंदे तेरे सपोर्ट किए गए थे जिन पर तेरा बस चलता था, उस वक्त तूने कभी हिल्म नहीं दिखाया, बस तूने मेरी सिफत हिल्म से ताल्लुक तोड़ डाला है, तेरा मैं उससे कोई ताल्लुक नहीं है इस पहलू से। इसलिए घरों में पहले हलीम बनिए, उन कमजोरों के ऊपर हलीम बनिए जो आपके सपुर्द किए गए हैं, तब अल्लाह ताला की सिफत हलीमी आपको ढांप लेगी और ताकतवर के गजब की राह में हायल हो जाया करेगी। तौफीक नहीं देगी किसी ताकतवर को कि उसका गुस्सा आप पर टूट पड़े, क्योंकि आपने खुदा की खातिर अपने गुस्से को रोका था और अपनी फहम को कायम रखा था। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नूमिनु बिही व नतवक्कलु अलैह व नऊज़ु बिल्लाहि मिन शुरूरि अन्फुसिना व मिन सय्यिआति अमालिना من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.